उत्पत्ति 39 अध्यायमा पल्टाउनेछौँ। 39:7-12। अनि यस्तो भयो यी कुराहरू पछि उनका मालिक की पत्नीले युसुफमाथि आफ्ना आँखा गाड्न थालिन्। अनि तिनले भनिन्, मसँग सुत। तर उनले अस्वीकार गरे र आफ्ना मालिकी पत्नीलाई भने, हेर्नुहोस्, मेरा मालिकले घरमा मसित के छ केही जान्नुहुन्न। अनि उहाँले आफ्ना सबै थोक मेरो हातमा सुम्पनु भएको छ। यस घरमा मभन्दा ठुलो अरू कोही छैन। अनि उहाँले तपाईँ बाहेक, किनकि तपाईँ उहाँकी पत्नी हुनुहुन्छ, अरू कुनै थोक पनि मबाट रोकेर राख्नु भएको छैन। तब कसरी म यति ठुलो दुष्टता गर्न र परमेश्वरको विरोधमा पाप गर्न सक्छु र? अनि यस्तो भयो तिनले युसुफसँग दिन प्रतिदिन कुरा गरेकी भए तापनि तिनीसित सुत्न वा तिनीसित रहनु भन्ने तिनको कुरा उनले मानेनन्। अनि त्यस समयमा यस्तो भयो, जब युसुफ आफ्ना काम गर्न घरभित्र पसे अनि त्यस घरका मानिसहरूमध्ये कुनै पनि घरभित्र थिएन, तब तिनले उनलाई उनको लुगामा यसो भन्दै समातिन्, मसँग सुत। तब उनी आफ्नो लुगा तिनकै हातमा छोडेर भागे र बाहिर निस्के। अनि यस्तो भयो त्यहाँसम्म ल। युसुफको लागि यो परीक्षा एकदमै तीव्र थियो, यो परीक्षा कडा थियो, यो परीक्षा चान्जुने परीक्षा थिएन। कम्तीमा पनि 5 कारणहरू छन् यसको। पहिलो चाहिँ कारण यो हो कि युसुफ एक जवान थिए, एक अविवाहित जवान थिए। अनि यो यौन परीक्षा, गलत यौन सम्बन्ध राख्ने परीक्षा विशेष गरी जवानहरूलाई हुन्छ, त्यसैले जवानीका अभिलाषादेखि भाग भनेको छ, अभिलाषाहरूदेखि। अनि विशेष गरी अविवाहित जवानहरूलाई चाहिँ यो परीक्षा विशेष गरी डरलाग्दो हुन्छ। अब हामीले जान्दछौँ, परमेश्वरले नै यौन इच्छा भन्ने मानिसमा राखिदिनु भएको कुरा हो। यो चाहिँ परमेश्वरबाटको एउटा पवित्र नासो हो, तर यो चाहिँ विवाहको लागि मात्र हो। कसले भन्नुभएको यो? यो चाहिँ परमेश्वरले नै भन्नुभएको छ। हिब्रू 13:4 पढौँ। हिब्रू 13:4 हिब्रू 13:4 विवाह सबैको बीचमा आदरको योग्य मानियोस् र ओछ्यान निष्कलङ्क रहोस्, तर व्यभिचारीहरू र परस्त्रीगामीहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ। यो अनुवाद चाहिँ आज्ञाको रूपमा भनेको जस्तो सुनिन्छ हाम्रो अनुवादमा, तर अङ्ग्रेजी बाइबलमा पढ्यो भने अनुवाद यसरी गरिनुपर्ने हो। 4 विवाह सबैको बीचमा आदरको योग्य हुन्छ र ओछ्यान निष्कलङ्क हुन्छ। परमेश्वरले भन्दै हुनुहुन्छ कि विवाह असल कुरा हो। परमेश्वरले नै विवाह सुरुवात गर्नुभएको आदमको बगैँचामा। आदम एक्लो रहन असल छैन भनेर उहाँले उसको लागि एउटा जोडी ल्याइदिनु भयो, हवा। विवाह आदरको योग्य कुरा हो, एउटा बहुमूल्य कुरा हो, असल कुरा हो। दोस्रो कुरा, विवाहमा यौन सम्पर्क, यौन सम्बन्ध चाहिँ निष्कलङ्क हुन्छ, ओछ्यान निष्कलङ्क हुन्छ। परमेश्वरले भन्नुभएको यो आशिषको हुन्छ, तर केवल विवाहको सम्बन्धभित्र मात्र, नत्र भने यो यौन सम्बन्ध चाहिँ श्राप हुन्छ। किनभने यहीँ लेखेको छ, तर व्यभिचारीहरू र परस्त्रीगामीहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ। यो गम्भीर कुरा हो। व्यभिचारीहरू नरकको आगोमा जानेछन् भनेको छ। नरकमा पुर्याउने पाप हो। येशु ख्रीष्टमा पापको क्षमा छ अनि एउटा विश्वासी उहाँको रगतमा धोइएको छ। अब ऊ पवित्र जीवन जिउनुपर्छ। त्यसैले एउटा जवान व्यक्तिले चाहिँ यो परमेश्वरले दिनुभएको असल कुराको प्रयोग गर्न चाहिँ परमेश्वरको समयलाई पर्खनुपर्छ र साथै परमेश्वरले दिनुहुने व्यक्तिको लागि पर्खनुपर्छ। परमेश्वरले चाहिँ तपाईँको लागि सर्वोत्तम चाहनुहुन्छ, सर्वोत्तम चाहनुहुन्छ। म आज खुसी छु किनभने मैले पर्खेँ। म पनि जवान थिएँ, मलाई परीक्षा हुन्थ्यो, तर परमेश्वरको अनुग्रहले मैले पर्खन सकेँ अनि मैले कहिले पछुताएको छैन। यदि तपाईँ पर्खनु भएन भने चाहिँ यो परमेश्वरले दिनुभएको असल कुरा पनि तपाईँको जीवनमा चाहिँ एउटा अशुद्ध कुरा हुन जान्छ, यो पवित्र कुरा पनि अपवित्र हुन जान्छ। यौन भन्ने कुरा चाहिँ एउटा फोहोर कुरा हुन जान्छ यदि तपाईँ पर्खनु भएन भने। तपाईँले आफैलाई अशुद्ध पार्नुहुनेछ अनि बाँकी जीवनसम्म तपाईँले चाहिँ पछुताउनु पर्नेछ। अनि तपाईँको निम्ति परमेश्वरले कस्तो कुरा साँचेर राख्नुभएको थियो भन्ने कुरा तपाईँले कहिले थाहा पाउनुहुने छैन। अनि यसले गर्दा तपाईँको अनुहारमा समेत त्यो निर्दोष चमक हुने छैन, तपाईँ शर्ममा पर्नुहुनेछ। यो कति युवाहरूको जीवन मैले देखेको छु। अनि तपाईँ प्रभु येशूको एउटा साहसी साक्षी बन्नको लागि तपाईँसँग त्यस्तो साहस पनि हुने छैन। पापको क्षमा तपाईँले पाउन सक्नुहुनेछ तर घाउहरू चाहिँ रहिरहनेछन्। सधैँ तपाईँको आफ्नो विफलतालाई सम्झाउने ती घाउहरू हुनेछन्। त्यसैले मेरो प्रिय भाइ बहिनीहरू हो, आफैलाई शुद्ध राख्नुहोस्, तपाईँको आफ्नै निम्ति आफूलाई शुद्ध राख्नुहोस् अनि अरूहरूको निम्ति आफूलाई शुद्ध राख्नुहोस्। अनि सबभन्दा तपाईँले चाहिँ ख्रीष्टको निम्ति र उहाँको सुसमाचार खातिर चाहिँ आफूलाई शुद्ध राख्नुहोस्। युसुफको लागि त्यो आएको परीक्षा चाहिँ एकदम कडा थियो। ऊ एक्लो थियो, बिहा भएको थिएन, ऊ जवान थियो, तर उसले त्यसको सामना गर्यो सफलतापूर्वक। युसुफ चाहिँ हाम्रो लागि उदाहरण हो अनि परमेश्वरले त्यो घटना चाहिँ हाम्रो लागि आवश्यक विवरणसहित लेखिदिनु भएको छ, हाम्रो शिक्षाको लागि हो। दोस्रो कारण किन युसुफको लागि यो एकदमै कडा परीक्षा थियो भने, युसुफ चाहिँ त्यो घरघरानामा चाहिँ एउटा उच्च ओहदा ओगटेको व्यक्ति थियो। हुन त ऊ दास थियो, बेचिएको दास, तर परमेश्वरको आशिषले उसलाई मालिकले विश्वास योग्य पाएकोले अनि उसको जीवनमा परमेश्वरको आशिष देखेकोले उसलाई चाहिँ सारा घरानाको उसलाई दोस्रो मालिक जस्तै बनाइदिएको थियो। मालिक त थिएन ऊ, तर सबभन्दा उच्च अधिकारी बनाइएको थियो। त्यो ओहदामा भएकोले उसलाई यो परीक्षामा आफूलाई ल हुन्छ भन्नु चाहिँ सजिलो कुरा हुन्थ्यो। त्यो अधिकारमा भएकोले उसले चाहिँ उसको काम कुराहरू यसरी मिलाउन सक्थ्यो कि त्यो स्त्रीसँग एक्लै हुनको लागि उसले समय मिलाउन सजिलो थियो, तर उसले पुरै अस्वीकार गर्यो। तेस्रो कारण किन युसुफको लागि यो ठुलो परीक्षा थियो भने, यो परीक्षा गर्ने वाला चाहिँ उसकै मालिक नै थियो। उनीहरूको सम्बन्ध भनेको मालिक नि र दास हो, अनि मालिक निको त अधिकार हुन्छ। अनि त्यसैले युसुफले चाहिँ ठुलो निर्णय गर्नु परेको थियो, कि त म मालिक निको कुरा मानु र उसको अभिलाषालाई पुरा गरिदिउँ, कि त म नाइ भनौँ र मालिक निको रिस र बेखुसीको मैले सामना गर्नुपर्ने हुनेछ, उसलाई खुसी पारौँ कि परमेश्वरलाई खुसी पारौँ। अनि यो स्त्री चाहिँ एकदमै खुरन्दार पछि लागिरहेको थियो युसुफको, तर युसुफले चाहिँ इन्कार गर्यो। अनि अर्को कारण पनि यो कडा परीक्षा थियो युसुफको लागि, किनभने यो स्त्री चाहिँ निरन्तर यो कुरा गरिएको गरेथ्यो। एकचोटि भयो त एउटा कुरा, दुईचोटि भयो एउटा कुरा, दिनदिनै भनेको छ। उपदेश 7 एकचोटि पल्टाउनुहोस् त, व्यभिचारीको चरित्र हो यो, कस्तो चरित्र? उपदेश 7 11 बताउँछ, अनि 10 हेरौँ। अनि हेर, वेश्याको वस्त्र लगाएकी र धूर्त हृदय भएकी एउटी स्त्रीले त्यसलाई भेटी। त्यो कस्तो थियो? एक त उसको वस्त्र चाहिँ परीक्षा गर्ने खालको थियो, आँखा तान्ने खालको थियो। दोस्रो चाहिँ ऊ बक बके भनेछ, कुरा धेरै गर्ने। एउटा स्त्रीको शोभा भनेको चाहिँ शान्त र नम्र हृदय हो, तर ऊ बक बके छ। तेस्रो चाहिँ ऊ जिद्दी गर्ने खालकी थिए, पोथीफरको श्रीमतीकै बयान छ यहाँ, जिद्दी गर्ने खालकी थिए। त्यसका पाहरू आफ्नो घरमा अडिँदैन, यताउता हिँडिरहन्छ। अनि त्यसैले ऊ जिद्दी गर्ने खालकी स्त्री थिइन्। दिन प्रतिदिन युसुफलाई चाहिँ परीक्षा गरेको गरे, गरेको गरे, गरेको गरे, एकदम कडा परीक्षा भइरहेको थियो जवान युसुफलाई। अनि एक दिन चाहिँ सबभन्दा कडा परीक्षाको दिन आयो, जब चाहिँ युसुफ कामविशेषले घरभित्र जानु परेको थियो। उसलाई कुनै शङ्कै थिएन, त्यहाँ चाहिँ उसको लागि चाहिँ परीक्षा त्यहाँ पास हो पर्खिरहेछ भनेर, किनभने त्यहाँ कोही पनि थिएन घरमा, अनि स्त्री मात्र थियो। अनि हुन्छ भन्नलाई सजिलो अवसर थियो, किनभने कसैले थाहा पाउनेवाला पनि थिएन। अनि यदि थाहा पायो भने पनि मालिकनीले त्यहाँ केही न केही मिलाउन सक्थ्यो, तर युसुफले चाहिँ अस्वीकार गर्यो। त्यसैले यहाँ देख्छौँ युसुफको यो सुन्दर चरित्र चाहिँ चम्किरहेको छ यो अध्ययारोमा। उसले सफलतापूर्वक चाहिँ परीक्षालाई चाहिँ सामना गर्यो र नाइ भन्यो। उसले कसरी सामना गर्यो विचार गरौँ। सबभन्दा पहिला चाहिँ उसले बोलीद्वारा अस्वीकार गर्यो, उसले हुँदैन भन्यो। भाइ बहिनीहरू, तपाईँले चाहिँ हुँदैन भन्न सिक्नु भएको छ? जुन कुरा हुँदैन त्यसलाई चाहिँ हुँदैन, नाइ सोच्नु पर्ला, होइन नाइ, जुन कुरा हुँदैन हुँदैन। युसुफले यो भन्न जानेका थिए, मालिकले नै भने पनि युसुफलाई मतलब थिएन, किनभने युसुफको मालिक नै भन्दा पनि ठुलो मालिक परमेश्वर हुनुहुन्थ्यो। युसुफले नाइ मात्र भनेन, उसले चाहिँ यो असम्भव छ पनि भन्यो। एकचोटि पल्टाएर हेर्नुहोस् त, उसको भनाइको सार यस्तै छ, 39 अध्यायमा चाहिँ नाइ भन्नुपर्छ। युसुफले चाहिँ अझ कडा तरिकाले पनि भन्छ, यो असम्भव हो, मबाट यो सम्भव छैन। यो चाहिँ 39 चाहिँ उसले भनेको यो वाक्यलाई हामीले चाहिँ एक एक अध्ययन गर्नेछौँ यहाँ। उसले चाहिँ भन्छ नौ पदमा को अन्तिम दुई लाइनमा हेर्नुहोस्, तब कसरी म यति ठुलो दुष्टता गर्न र परमेश्वरको विरोधमा पाप गर्न सक्छु र म यो कसरी गर्न सक्छु, म सक्दिनँ, यो असम्भव हो भन्दैछ उसले, मबाट यो हुँदैन। यहाँ के देख्छौँ भने यो परीक्षा जुन कडा थियो यो भन्दा चाहिँ युसुफको सामना चाहिँ अझ बलियो थियो। उसले भन्दै थियो मालिकले तपाईँले मलाई भनिरहेको कुरा यो गर्न असम्भव कुरा हो। त्यसैले प्रिय भाइ बहिनीहरू तपाईँले नाइ भन्न सिक्नु भएको छैन भने सिक्नुहोस्, अनि त्यति मात्र होइन असम्भव भन्न पनि सिक्नुहोस्। जब कुनै त्यस्तै कुरा आउँछ होइन, नक्कली कागज बनाउने सामान्य कुरा हो नेपालमा, असम्भव भन्नुहोस् म सक्दिनँ, नक्कली कागज, नक्कली पासपोर्ट, नक्कली प्रमाणपत्र, नक्कली लाइसेन्स, घुस, असम्भव, सक्दिनँ म भन्नुपर्छ। तपाईँको चरित्र यदि युसुफको जस्तो बाइबली हुने हो भने चाहिँ नाइ म सक्दिनँ असम्भव भन्न सिक्नुहोस्, भन्नुहोस्। किन? किनभने यो चाहिँ परमेश्वरको चरित्र हो अनि हामी परमेश्वरको सन्तान हो अनि उहाँको देखा सिकी गर भनेछ। प्रिय बालकहरू चाहिँ ख्रिस्ट जस्तै हामीलाई बनाउन चाहनुहुन्छ, अब कहिले हुने त, अहिलेदेखि नै उहाँले गराइरहनु भएको छ मुक्ति पाएको दिनदेखि। हिब्रु 6:18 लेखेको छ परमेश्वरलाई झुट बोल्नु के छ, असम्भव छ। 2 तिमोथी 2:13 लेखेको छ परमेश्वरले आफैलाई इन्कार गर्न सक्नुहुन्न, असम्भव, परमेश्वर परमेश्वर हुन छाड्न सक्नुहुन्न, अनि विश्वासी विश्वासी हुन छोड्नुहुन्न, पवित्रजन पवित्रजन हुन छोड्नुहुन्न। कहिले पवित्रजन, कहिले संसारको जन, कहिले परमेश्वरको सन्तान, कहिले शैतानको सन्तान जस्तो हिँड्नु हुँदैन। बोलावटको योग्य चालमा हिँड्नुपर्छ हामी, असम्भव भन्ने हामी। अनि यदि हामी त्यस्तो अठोट गर्छौँ भने परमेश्वरले हामीलाई पहिला पहिलामा हामीलाई सहायता गर्नुहुनेछ, किनभने उहाँको पवित्र आत्मा हामीभित्र बास गर्नुहुन्छ, उहाँ सर्वशक्तिमान हुनुहुन्छ, उहाँले हामीलाई जबरजस्ती गर्ने त होइन, तर उहाँले चाहिँ हाम्रो सुम्पिएको समर्पित हृदय चाहनुहुन्छ, हाम्रो राजी खुसीले प्रभुमा आफूलाई सुम्पेको, अनि त्यो भनेको परमेश्वरलाई प्रेम गर्नु हो, किनभने उहाँले हामीलाई यस्तो प्रेम गर्नुभयो। अनि जब तपाईँ त्यो गर्नुहुन्छ उहाँले चाहिँ तपाईँको भित्री मानिसमा चाहिँ बल दिनुहुन्छ, अनि त्यो परीक्षाभन्दा बलियो भन्नुहुन्छ तपाईँ। परमेश्वरले तपाईँलाई सहायता गर्नुभएको होस् परीक्षामा चाहिँ यो असम्भव भन्दै प्रभुलाई हेर्नु, यो मबाट हुन सक्दैन भन्दै परमेश्वरलाई हेर्नु, म परमेश्वरको सन्तान हुँ, म ख्रिस्टको रगतले किनिएको उहाँको सम्पत्ति हुँ, म आफैको होइन, यो असम्भव छ, मेरो शरीर मेरो होइन उहाँको हो, पवित्र आत्माको मन्दिर हो। युसुफले त्यही भन्दै थियो असम्भव छ। अनि उसको 3 कारणहरू थियो कुन किन उसले चाहिँ यस्तो कडा साथ अस्वीकार गरे। नम्बर 1 चाहिँ उसले भन्छ म कसरी मेरो मालिकको विरुद्धमा पाप गर्ने, जुन मालिकले मलाई यति भलाइ गर्नुभयो, मलाई यति उपकार गर्नुभयो, अब म उपकारको बदलामा चाहिँ म बैगुनी बन्ने, मलाई पुरा भरोसा गरेर सबै कुरा मलाई सुम्पेको छ, म एउटा बेचिएको दासलाई चाहिँ यस्तो माया गरेर मलाई चाहिँ यस्तो निगाह देखाएको छ मेरो मालिकले, म गर्न सक्दिनँ। अनि तपाईँ त उहाँको हो, उहाँको श्रीमती हो, उहाँले सबै कुरा मलाई दिनुभएछ, तपाईँ बाहेक, तपाईँ बाहेक। यहाँ के देख्छ भने युसुफले एकदम स्पष्ट उसको बुझाइ थियो सिमानाभित्र चल्नुपर्छ भन्ने कुरा उसले राम्रोसँग बुझेको थियो। अर्थात् उसले चाहिँ मैले जहिले पनि ठिक गर्नुपर्छ भन्ने अनुशासन उसँग थियो, उसले चाहिँ यो सानै हुँदा सिकेको देखिन्छ। किनभने 17 वर्षमा ऊ आज्ञाकारी थियो। त्यसैले प्रिय भाइ बहिनीहरू, जुन सिमाना परमेश्वरले तोकिदिनु भएको छ त्योभन्दा बाहिर नजानुहोस्। तपाईँ त उहाँको पत्नी हो, मेरो मालिकको पत्नी हो, मेरो सिमानाभन्दा बाहिर छ तपाईँ। जुन सिमाना परमेश्वरले खडा गर्नुभएको छ त्यसलाई ननार्नुहोस्। बुवाआमाले खडा गरेको सिमानाहरू ननार्नुहोस्। बुवाआमाको आज्ञा पालन गर, उहाँको आदर गर, तिमीहरूको भलाइ होस्, आयु लामो होस्, यो उचित छ। मण्डलीले राखेको सिमानाहरूलाई ननार्नुहोस्। हिब्रू 13:17 आज पनि सुनाइएको थियो, अधीनतामा बस अनि सरकारले तोकेको सिमानाहरू पनि जहाँसम्म ती उचित छन्, परमेश्वरको नियमलाई तोड खण्डन गर्दैन भने तिनको सिमानाभित्र पनि बस्नुपर्छ। म गोदावरी स्कुलमा पढ्दाखेरि चाहिँ एउटा भनाइ थियो है, यति बजेपछि यो यो ठाउँमा जानुहुन्न भन्ने थियो। हाम्रो स्कुलको कम्पाउन्ड एकदम ठुलो थियो अनि आउट अफ बाउन्ड्स भन्ने गर्थ्यो हाम्रो शिक्षकहरूले। आउट अफ बाउन्ड्स भनेको यो चाहिँ सिमाना बाहिर हो, तिमी चाहिँ त्यो नाग्नु हुँदैन। अनि हामी डराउँथ्यौँ किनभने नागेको भेट्टायो भने चाहिँ हामीले पिटाइ खान्थ्यौँ, कडा हप्की पाइन्थ्यो, राम्रो अनुशासन पाएँ मैले त्यहाँ। अनि तर मैले बुझेको थिएन कि किन त्यहाँ नजाऊ भने होला, झन् त्यतातिर हेर्न मन लाग्थ्यो होइन, जाउँ कि, तर कोही गइरहेको थिएन, अलिक डर लाग्थ्यो। पछि मैले बुझ्दै गएँ कति ठाउँहरूमा चाहिँ सर्पहरू हुन्थ्यो त्यहाँ। गोदावरीमा धेरै हरियाली छ, चिस्यान पनि छ अनि सर्पहरू। अनि अर्को चाहिँ एउटा माछा पोखरी छ राणाहरूले बनाएको त्यहाँ, त्यहाँ चाहिँ हामीलाई पौडी खेल्न सिकाएको, अनि हामी फुच्चे थियौँ गरे, हामी डुब्न सक्थ्यौँ त्यहाँ, हामी पौडी खेल्न नआउनेहरू। अनि त्यसैले पनि हामीलाई सुरक्षाको लागि रहेछ यो सिमानाहरू तोकिदिएको। अनि परमेश्वरले पनि जति पनि हामीलाई सिमानाहरू तोक्नु भएको छ ती सब हाम्रो भलाइको लागि हो, सुरक्षाको लागि हो। अनि हामीले त्यो अध्ययन गरे मिल्छ धेरै। म सिमाना नाप्न सकिँदैन, असम्भव भन्न सक्नुपर्छ तपाईँले। असल चरित्र भनेको त्यो हो, सिक्नु भएको छैन भने सिक्नुहोस्, यो गर्नै पर्छ, नत्र शिकार बन्नुहुन्छ, लरतरो गर्न थाल्यो भने। सम्झौता गरौँ कि जस्तो सोच्ने त्यस्तो तपाईँको अठोट यहाँभित्र छैन भने, अनि तपाईँले आफूलाई अर्पण गर्नुभएको छैन प्रभुलाई भने चाहिँ तपाईँ एक दिन फस्न सक्नुहुन्छ। दोस्रो कारण युसुफले किन यो असम्भव छ भने, उसले भने यो ठुलो दुष्टता म कसरी गर्न सक्छु र। उसले व्यभिचारलाई चाहिँ ठुलो दुष्टता भन्ने नाम दियो। आज संसारले चाहिँ व्यभिचार अनि यस्तो अविवाहितहरू पनि शारीरिक सम्बन्ध राख्ने कुरा अनि हात समातेर हिँड्ने कुरा अनि त्यसपछि यस्तो तस्बिजहरू साट्ने कुरा अनि फोहोर कुराहरू गर्ने पनि यसलाई रमाइलो भन्छ, रमाइलो। त्यो गर्न पाएन भने चाहिँ केही पनि छैन रमाइलो उनीहरूको सोचाइमा। संसारले चाहिँ यो आपराधिक, यो पापपूर्ण शारीरिक सम्बन्धहरूलाई चाहिँ चाहना गरिनुपर्ने कुराको रूपमा चाहिँ प्रस्तुत गरिरहेछ। फिल्मले त्यही गरिरहेछ, पत्र पत्रिकाहरूले त्यही गरिरहेछ, सबै किसिमको यो विज्ञापनमा पनि त्यही देखिन्छ। अनि यसले के देखाउँछ भने संसारले चाहिँ दुष्टता एकदम मन पराउँछ, उनीहरूको पोस्टरहरू त्यही नै हो। अनि उनीहरूले यो दुष्टता मन पराएकोले संसारले यसको नाम बदलिदिन्छ, संसारले यसलाई पाप भन्दैन, संसारले पापलाई मन पराएकोले पापलाई पाप भन्दैन, यो अभिलाषालाई चाहिँ संसारले प्रेम भन्छ। हेर्नुहोस् है, शैतानको चलाखी प्रेम, तर अभिलाषा हो, पापपूर्ण व्यभिचारी अभिलाषा हो। प्रभु येशूले मत्ती पाँचमा भन्नुभयो यसको बारेमा, जस कसैले एउटा स्त्रीलाई चाहिँ खराब इच्छाले हेर्छ भने उसले आफ्नो हृदयमा उसित व्यभिचार गरिसकेको हुन्छ। व्यभिचार भन्नुभयो, परमेश्वरको दण्डनीय पाप भन्नुभयो। तर संसारले चाहिँ यसको नाम बदलिएर खेल खेल्छ। यसैया पाँचमा एकचोटि जान्छ, यो एकदम खतरनाक खेल हो यो नाम बदल्ने कुरा, परिभाषा बदल्ने कुरा। यसैया पाँचको बिचमा, यसैया पाँचको बिच पढ्छन्, धिक्कार तिनीहरूलाई जसले असललाई खराब र खराबलाई असल भन्दछन्, जसले ज्योतिलाई अन्धकार र अन्धकारलाई ज्योति ठहराउँदछन्, जसले मिठोलाई तितो र तितोलाई मिठो ठहराउँदछन्। धिक्कार भन्नुहुन्छ परमेश्वरले। त्यसैले प्रिय भाइ बहिनीहरू, पापलाई त्यसको ठिक नाउँले जनाउनुहोस्। तपाईँ त्यो भ्रमात्मक शब्दको खेलमा नजानुहोस्। प्रेम भन्न नथाल्नुहोस् यसलाई, यसलाई पाप भन्नुहोस्, यसलाई व्यभिचार भन्नुहोस्, यसलाई ठुलो दुष्टता भन्नुहोस्। जसरी चाहिँ युसुफले यसलाई ठिक नाम दिए, किनभने विजय चाहिँ त्यसमै छ। यसरी यो चाहिँ विजयको बाटो हो। किन यो ठुलो दुष्टता हो? एउटा कारण, यो ठुलो दुष्टता हो किनभने यसले धेरै हिसाबले चोट पुर्याउँछ, हानि गर्छ, नोक्सानी ल्याउँछ। पहिलो त तपाईँकै शरीर र प्राणको विरुद्धमा यो पाप हो। तपाईँलाई यसले फोहोर बनाउँछ, चोट पुर्याउँछ। हितोपदेश छ अध्यायले यसको बयान गरेको छ। हितोपदेश छ अध्यायमा पल्टाउनुहोस्, हितोपदेश छ को 32-35। हितोपदेश छ को 32 म पढ्नेछु। होला जसले कुनै स्त्रीसँग व्यभिचार गर्छ त्यससँग समाज हुँदैन। यस्तो काम गर्ने मानिसले आफ्नै प्राणलाई नष्ट गर्छ, त्यसले घाव र अपमान पाउनेछ, अनि त्यसको निन्दा कहिले मेटिने छैन। त्यहाँसम्म पढ। तर साथसाथै यसले चाहिँ त्यो अर्को व्यक्तिको शरीर र प्राणलाई पनि नष्ट गर्छ, त्यो अर्को व्यक्तिलाई पनि अशुद्ध बनाउँछ र नोक्सान पुर्याउँछ। र अझ जसको ऊ जीवन साथी थियो उसको विरुद्धमा पनि यो ठुलो पाप हो, ठुलो दुष्टता हो। किनभने जुन कुरा, जुन व्यक्ति अर्काको थियो, उसको मात्र थियो, उसलाई चाहिँ तपाईँले हडप्नु भयो। अनि त्यसैले यहाँ 34-35 लेखा छ, किनभने जलन मानिसको उम्लने रिस हो, यसकारण बदला लिने दिनमा त्यसले त्यसलाई बाँकी राख्ने छैन। त्यसले कुनै क्षतिपूर्तिको पूर्तिको वास्ता गर्दैन। तिमीले धेरै उपहार दिए तापनि त्यो सन्तुष्ट हुने छैन, उसलाई चाहिँ ठुलै चोट पुर्याएको हुन्छ। त्यसले ठुलो दुष्टता हो। तर अर्को कारण चाहिँ यो ठुलो दुष्टता हो किनभने यसले चाहिँ परिवारलाई नष्ट गर्छ। परिवार भनेको चाहिँ परमेश्वरले नै स्थापना गर्नुभएको पवित्र कुरा हो, संस्था हो है। परिवार, मण्डली, सरकार, परमेश्वरले दिनुभएको पवित्र संस्थाहरू। अनि यसले चाहिँ त्यो परिवारको सदस्यहरूलाई पनि असर पार्नेछ, अनि अझ पर जानेछ यसको असर चाहिँ। त्यसैले कुनै पनि हिसाबले चाहिँ यसलाई ठाउँ नदिनुहोस्। अनि कहाँबाट सुरु गर्नुपर्छ भने तपाईँको चाहिँ मनबाट सुरु गर्नुपर्छ। हिजो अध्ययनमा हेरेको थियौँ, यहाँ मन, हृदय। अनि यही हितोपदेश छ को 25 तिम्रो हृदयमा त्यसको सुन्दरताको लालसा नगर। तिम्रो हृदयमा भनेछ, त्यसको सुन्दरताको लालसा नगर, त्यसले तिमीलाई आफ्ना पलकहरूको नचाइले फसाउन नपाओस्। रोमी 8 पनि हेरौँ, रोमी आठको 5-7 पढ्नेछौँ। यहाँ पढ्छौँ, किनकि शारीरिक हुनेहरू शरीरकै कुराहरूमा मन लगाउँछन् तर आत्मिक हुनेहरू आत्माकै कुराहरूमा मन लगाउँछन्। किनकि शरीरमा मन लगाउनु चाहिँ मृत्यु हो तर आत्मामा मन लगाउनु चाहिँ जीवन र शान्ति हो। किनभने शरीरमा मन लगाउनु चाहिँ परमेश्वरसँग दुश्मनी गर्नु हो किनकि शारीरिक मन परमेश्वरको व्यवस्थाको अधीनतामा छैन किनकि यो हुन नै सक्दैन। यसकारण जो शरीरमा छन् तिनीहरूले परमेश्वरलाई खुसी पार्न सक्दैन। त्यसैले हृदयबाट नै यसलाई इन्कार गर्नुपर्छ। अनि हृदयदेखि भन्नुपर्छ यो ठुलो दुष्टता हो, अर्को नाम दिनु हुँदैन यसलाई। त्यसैले म यो गर्न सक्दिनँ, हुँदैन, असम्भव। अनि साथै तपाईँले के गर्नुपर्छ भने तपाईँको मनलाई चाहिँ तपाईँले आफ्नो मनलाई फोहोर कुराहरूले भर्नु हुँदैन, फोहोर कुराहरू खुवाउनु हुँदैन। अब फोहोर कुरा त जता ततै छ, जता हेऱ्यो त्यतै छ, सङ्गीतमा छ, टिभीमा छ, सांसारिक फिल्महरूमा छ, अनि त्यो रेडियोमा फोन गरेर कुरा गर्छ नि, के भनिरहन्छ नि, होइन, के भन्छ त्यसलाई, त्यहाँ पनि त्यस्तै छ। त्यसैले कान, आँखा, होसियार, त्यसपछि पत्र पत्रिकाहरूमा छ, सामान्य कान्तिपुर एउटा पढ्न पनि नसक्ने भएको छ। अनि किन त्यहाँ असली चित्रहरू हुन्छन्, अनु अरू पत्र पत्रिकाहरू, किताबहरू, त्यसैले पढ्ने कुरा होसियार हुनुहोस्। असल कुराहरू पढ्ने हो, असल कुराहरू सुन्ने हो, हेर्ने हो, तर होसियार हुनुहोस्। अनि विपरीत लिङ्गको व्यक्तिलाई सम्पर्क नगर्नुहोस् भनेर हिजो चाहिँ हामीलाई चेतावनी दिएको थियो। यो म पनि दोहोऱ्याउँछु, विपरीत लिङ्गको व्यक्तिसँग सम्पर्क नगर्नुहोस्, फोनबाट नगर्नुहोस्, इन्टरनेटबाट नगर्नुहोस्, अनि आम्ने सामने त नगर्नुहोस्। यो ठुलो दुष्टता हो भन्नुहोस्। त्यसैले युसुफले अर्को पनि कुरा भने, किन म यो गर्न असमर्थ छ भने, र सम्बन्धा ठुलो कारण चाहिँ यो छ। उसले भन्छ म परमेश्वरको विरोधमा म यो ठुलो दुष्टता कसरी गर्न सक्छु र म यो गर्न असम्भव छ किन यो मेरो परमेश्वरको विरोधमा हो। परमेश्वरले चेतावनी दिनुभएको छ। परिवार एकदम पवित्र संस्था हो अनि यसलाई बिगार्नेलाई चाहिँ परमेश्वरले चाहिँ दण्ड दिनुहुन्छ। हिब्रू 13:4 व्यभिचारीहरू परस्त्रीगामीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ भनेको छ। युसुफ चाहिँ परमेश्वरलाई प्रेम गर्थे, परमेश्वरको डर मान्थे, अनि त्यसैले उसले यसरी भन्न सके परमेश्वरको विरोधमा हो म गर्न सक्दिनँ। हितोपदेश 8:13 हेर्नुहोस् त, हितोपदेश 8:13 परमेश्वरको भय हुनुपर्छ तपाईँसँग, अनि तपाईँले चाहिँ भन्न सक्नुहुन्छ म परमेश्वरको विरोधमा यो ठुलो दुष्टता गर्न सक्दिनँ। परमप्रभुको भय मान्नु चाहिँ खराबीलाई घृणा गर्नु हो। हितोपदेश 16:6 हितोपदेश 16:6 कृपा र सत्यताद्वारा अधर्म ढाकिनेछ अनि परमप्रभुको भयले गर्दा मानिसहरू खराबीबाट हट्छन्। परमप्रभुको भयले गर्दा मानिसहरू खराबीबाट हट्छन्। अनि सबभन्दा हामीलाई पापबाट र खराबीबाट जोगाउने सबभन्दा ठुलो कुरा यही नै हो। जब चाहिँ हामीले त्यो देख्छौँ कि यो परमेश्वरको विरोधमा हो, सबभन्दा ठुलो प्रेरणा यही नै हो। भजन सङ्ग्रह 51 दाउदको प्रार्थना छ। दाउद व्यभिचारमा फसेका थिए, उसले आफ्नो पाप स्वीकार गर्छ अनि यहाँ उसको स्वीकार पढ्छौँ यहाँ। अनि जब तपाईँ पनि पापमा फस्नुहुन्छ कुनै, यो भजन पल्टाउनुहोस्, भजन सङ्ग्रह 51। अनि दाउदको प्रार्थना र स्वीकारलाई आफ्नो प्रार्थना र स्वीकार बनाउनुहोस्। पवित्र आत्माले सिकाउनु भएको शब्दहरू यिनै हुन्। 51 को तीन पदमा किनकि म मेरा अपराधहरू स्वीकार गर्छु अनि मेरो पाप निरन्तर मेरै सामुन्ने छ। अब चार पद, तपाईँको विरोधमा, केवल तपाईँकै विरोधमा मैले पाप गरेको छु र तपाईँको दृष्टिमा यो खराबी गरेको छु। तीन तीन पटक उसले चाहिँ भन्छ, तपाईँको विरोधमा दृष्टिमा। त्यसैले यो कुराले चाहिँ तपाईँलाई पापबाट जोगाउनेछ। बुवामाको डर मान्नुपर्छ, तर बुवामाको डर मात्र मानेर पुग्दैन। मण्डली अगुवाहरूको डर मान्नुपर्छ, तर मण्डली अगुवाहरूको डर मात्र मानेर पुग्दैन, किनभने दुवैबाट तपाईँ लुक्न सक्नुहुन्छ अथवा तपाईँले आफ्नो कुराहरू लुकाउन सक्नुहुन्छ। तर युसुफले चाहिँ अदृश्य परमेश्वरलाई देख्थे। युसुफ विश्वासद्वारा हिँड्थे, दृष्टि आँखाले देखेर होइन, विश्वासद्वारा। अनि उसको विश्वासको आँखाले चाहिँ अदृश्य परमेश्वरलाई देखिरहेका थिए। अनि उसले भन्छ, उहाँको विरुद्धमा म यो पाप गर्न सक्दिनँ, असम्भव। त्यसैले जब परीक्षा आउँछ, युसुफ जस्तो हुनुपर्छ, तपाईँले आफूलाई भन्नुपर्छ, म यो गर्न सक्दिनँ। यो चाहिँ बलियो असल चरित्र छ भन्ने कुरा देखाउँछ यसले चाहिँ, जब तपाईँले त्यो भन्न सक्नुहुन्छ, म यो गर्न सक्दिनँ, असम्भव। तर यो बलियो चरित्र, यो असल चरित्र चाहिँ त्यतिकै आउँदैन, यो विकास गरिनुपर्छ। अनि देवी दाईले त्यसको उदाहरण दिनुभएको थियो, एउटा सानो बच्चा, ऊ पहिला केही पनि गर्न सक्दैन, सुतिरहेछ, पछि चल्न थाल्छ, चलेको चले बढ, अनि त्यसपछि बामे सर्न थाल्छ। यो विकास हुने कुरा हो, विकास गरिनुपर्छ। दिन प्रतिदिन तपाईँको चरित्र चाहिँ ख्रिस्ट जस्तै हुँदै 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 जानु चाहिँ परमेश्वर इच्छा। पहिला त मुक्ति पाएको हुनु पऱ्यो, नत्र भन्दा तपाईँले केही पनि गर्न सक्नुहुन्न, यो बढ्ने कुरा असम्भव हो। तपाईँलाई मुक्ति पाएको हुनु पऱ्यो, त्यसपछि बढ्ने बढ्ने बढ्ने, बढेको बढे, बढेको बढे, बढेको बढे, दिन प्रतिदिन। यो चाहिँ बिस्तारै हुन्छ। कहिलेकाहीँ आफूलाई चाहिँ म केही पनि बढेन जस्तो लाग्छ। बच्चाले म बढेँ कि बढेन भनेर सानो हुँदाखेरि त्यति हेर्दैन, अलिक सानो अलिक भएपछि आफ्नो हाइट नाप्न थाल्छ। तर बेला बेला गर्नु पनि पर्छ त्यो, तर प्रभुलाई हेरिरहनुहोस् है। एउटा फुल होइन, घामलाई हेरिरहेको हुन्छ, बढ्दै जान्छ, राम्रै बढ्छ, फिक्री गरेर आउँदैन। खालि मन चाहिँ उहाँमा लगाउनुहोस्, उहाँले तपाईँलाई बढाउनुहुन्छ। आफ्नो मन चाहिँ, आफ्नो अघि रोमी आठमा पनि पढ्यौँ, ठिक कुराहरूमा चाहिँ मन लगाउनुहोस्। कलसी तिनमा हेरौँ एक्चुली, कलसी तिन, सही कुराहरूमा मन लगाइरहनुहोस्, तपाईँको बानी बनाउनुहोस्, अनि तपाईँको चरित्र बदलिन थाल्छ। मनको नयाँ हुवाईद्वारा बदली हुँदै जाओ, रोमी बारको दुई, कलसी तिन को दुई पदमा, माथिका कुराहरूमा मन लगाओ, पृथ्वीमा भएका कुराहरूमा होइन, किनकि तिमीहरू मरेका छौ र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ। अघि भाइले भन्नुभयो, त्यो रामु चाहिँ अर्कै व्यक्ति हो, अर्कै व्यक्ति जस्तो लाग्छ, मरेको छ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ। पृथ्वीमा भएका कुराहरूमा मन नलागो भनेको छ, के भनेको यो पृथ्वीमा भएका कुराहरू? त्यो चाहिँ पाँच पदमा बताइएको छ, सूचित गरिएको छ, त्यो पृथ्वीमा भएका कुराहरू मन लगाओ, के गर्ने त त्यसलाई? त्यसलाई त मार भनेको छ पाँच पद, यसकारण पृथ्वीमा भएका तिमीहरूका अङ्गहरूलाई मार, व्यभिचारलाई मार, अशुद्धतालाई मार, प्रबल वासनालाई मार, कुइच्छालाई मार, लोभलाई मार, जो चाहिँ मूर्ति पूजा हो। यी कुराहरूकै कारणले गर्दा आज्ञा नमान्ने सन्तानहरूमाथि परमेश्वरको क्रोध आइपर्छ, फालिदेऊ भनेछ यहाँ. त्यसैले माथि कुराहरूमा मन लगाउने पवित्र आत्मासँग उहाँले भनेको मान्ने, उहाँसँग झगडा गर्ने होइन, उहाँसँग विवाद गर्ने होइन. उहाँ त प्रभु हो, उहाँ परमेश्वर हो. अनि अनि उहाँसँग मिलेर काम गर्ने, पापमाथि विजयी हुने, त्यसरी नै. अनि असल असल बानीहरू चाहिँ बनाइराख्नुहोस्, अनि असल बानीबाट नै चरित्र विकास हुन्छ. खराब बानीहरूबाट खराब चरित्र निस्किन्छ, असल बानीहरूबाट असल चरित्र निस्किन्छ. एकदम सरल कुरा छ यो. कुनै कुरा दोहोऱ्याउन थाल्यो भने त्यो बानी बन्छ, असल कुरा दोहोऱ्यायो भने असल बानी बन्छ, खराब कुरा दोहोऱ्यायो भने खराब बानी बन्छ. सरल कुरा छ यो. अनि बानी बसाल्न सकिन्छ. तपाईँलाई थाहा छ, तपाईँ यदि हरेक बिहान 5 बजे उठ्न थाल्नुभयो भने तपाईँलाई पछि त्यो घडी पनि चाहिँदैन, 5 बजे ठ्याक्कै उठ्छ, हो कि होइन? तर खराब बानी गर्नुभयो, 7 बजे उठ्न थाल्यो भने घन्टी बजे पनि उठ्दैन तपाईँ. त्यसैले युसुफको यो सुन्दर चरित्र, यो चम्किलो चरित्र को पछाडि चाहिँ परमेश्वर हुनुहुन्थ्यो वास्तवमा, जो युसुफसँग हुनुहुन्थ्यो भनेर 4-4 पटक उल्लेख छ. अनि दोस्रो कुरा, युसुफले यो परीक्षालाई बोलीले सामना गर्यो, हामीले हेऱ्यौँ. तर बोलीले मात्र होइन, उसले कामद्वारा पनि उसले सामना गरे. यो चाहिँ 39:10 देख्छौँ. उत्पत्ति 39:10 यहाँ लेखेको छ. अनि यस्तो भयो, तिनले युसुफसँग दिन प्रतिदिन कुरा गरेकी भए तापनि तिनीसित सुत्नु वा तिनीसित रहनु भन्ने तिनको कुरा उनले मानेनन्. यहाँ देख्छौँ युसुफ चाहिँ उसको नजिक पनि अब पर्नु हुँदैन भनेर उसलाई थाहा भयो, उसबाट परै बस्यो. यो चाहिँ हितोपदेशले सिकाएको कुरा हो. अनि युसुफको जीवनमा देख्छौँ, हितोपदेश 5:1-8 पढ्दाउँदा, हितोपदेश 5:1-8 म पढ्न थाल्छु. हे मेरो छोरा, मेरो बुद्धितिर ध्यान देऊ र मेरो समझतिर आफ्नो कान लगाऊ. यसो हुँदा तिमीले विवेकको झगडा गर्न सक्छौ र तिम्रा ओठहरूले ज्ञानको रक्षा गर्नेछन्, किनकि पराई स्त्रीका ओठहरूले महको चाकाले झैँ मह चुहाउँछन् र त्यसको मुख चाहिँ तेलभन्दा चिप्लो हुन्छ, तर त्यसको अन्त चाहिँ तितेपाती जस्तै तितो र दुई धारे तरवार जस्तै धारिलो हुन्छ. त्यसका पाउहरू ओह्रालो मृत्युतिर लाग्छन् र त्यसका पाइलाहरूले अधोलोकलाई पक्रन्छन्. त्यसले जीवनको बाटोलाई ध्यानसित विचार गर्दिन, त्यसका चाल त चञ्चल हुन्छन्, त्यसले तिनलाई जान्नै सक्दिन. यसकारण अब हे नानीहरू हो, मेरो कुरा सुन र मेरो मुखका वचनहरूबाट हटेर नजाऊ. 8, तिम्रो मार्ग त्योदेखि पर सार र त्यसको घरको ढोकाको नजिक नजाओ. नजिक पनि नजाओ भनेको छ, अर्थात् तपाईँले आफैलाई चाहिँ परीक्षा हुन सक्ने परिस्थितिमा चाहिँ पार्नु हुँदैन. जाना जाने आफूलाई परीक्षाको ठाउँमा राख्नु हुँदैन. युसुफले आफू त्यति बलियो छु भनेर ठानेन छ, ए म बलियो छु, ऊ यहीँ नजिक भए पनि केही पनि हुँदैन भनेर ठानेन. ऊ नजिक पनि परेन. अनि ऊ चाहिँ उसले उसको परीक्षा कडा थियो, अनि यो परीक्षा भयङ्कर डर लाग्दथ्यो. एकजना भाइले मलाई भन्ने थियो, अह मसँग इमेल छैन, मैले इमेल एड्रेस माग्दैन, इमेल छैन, म त्यति बलियो छु जस्तो लाग्दैन, म इन्टरनेट चलाउन सक्दिनँ, म त्यति बलियो छैन. त्यसैले आफूलाई बलियो नठान्नुहोस्. त्यसैले युसुफ चाहिँ त्यो स्त्रीबाट परै बसे. अब म तपाईँलाई सोध्न चाहन्छु, तपाईँ चाहिँ कसबाट अलग हुनु परेछ, कोबाट, कुन व्यक्तिबाट पर हुनु परेछ, अथवा कुन चिज वस्तुदेखि तपाईँ चाहिँ पर बस्नु खाँचो छ, तपाईलाई परीक्षा केले ल्याउँछ? परीक्षाको कारण के छ तपाईको जीवनमा? शैतानले अर्थात शैतानले तपाईको जीवनमा कुन कुरा प्रयोग गरेर निल्न खोजिराछ? अब तपाईलाई त थाहा छ त्यो। तपाईलाई थाहा छ कुन कुराले निल्न खोजिराछ। अब मेरो प्रश्न छ, तपाई अब के गर्न निर्णय गर्नुहुन्छ? त्यसको बारेमा के गर्ने हो तपाई? अब प्रशस्त सुनिसक्नु भयो हिजो राज, तपाईले अब ठीक निर्णय गर्न रोज्न सक्नुहुन्छ, त्यसबाट पर बस्न निर्णय गर्न सक्नुहुन्छ। गर्नुपर्ने त्यही हो, त्यही गर्नुहोस् प्रिय भाइ बहिनी, तपाईँको भलाइ हुन्छ, यो उचित हो, आशिष हुन्छ, त्यही गर। तपाईँले के नठान्नुहोस् भने म चाहिँ अलिअलि त्यो अश्लील चित्रको नजिक पुगेर पनि केही हुँदैन, म हेर्नेवाला छैन गरे होइन, त्यति बलियो नठान्नुहोस् आफूलाई। अनि एउटा कारण यही नै हो, हामीले चाहिँ हाम्रो घरमा हामीले पत्रिका किन्ने गर्दैनौँ, कहिले काहीँ किन्ने गरेका छौँ तर हाम्रो घरमा पत्रिका हुँदैन, एकदम फोहोर छ, सामान्य यही खबर पत्रिका समेत। अनि हामी आफैलाई परीक्षामा पार्न चाहँदैनौँ, हाम्रो छोराछोरीलाई परीक्षामा पार्न चाहँदैनौँ। साथै तपाईँले यो नसोच्नुहोस् कि म फलानासँग कुरा गरे पनि म शुद्ध नै रहिरहन सक्छु, गलत व्यक्तिसँग कुरा गरेर म शुद्ध बन्न सक्छु भनेर चाहिँ सोच्नु चाहिँ मूर्खता हो। तपाईँ बलियो हुनुहुन्न। हामीले नानीहरूलाई भन्ने गर्छौँ नि, ए आगोसँग नखेल न, कति त्यो मैनबत्ती खेलेर नखेल त्यो आगोसँग, आगोसँग खेल्यो भने त्यसले पोल्छ तिमीलाई, ठुलै आगो छ भने त्यसले त अझ ठुलो घाउ पार्न सक्छ, अझ त्यहाँ पेट्रोल खेल्न थाल्यो भने बम पड्किन सक्छ, अनि यदि त्यसबाट बाँचेर निस्क्यो भने पनि जीवनभर शरीरमा घाउचुटहरू हुन्छन्। अब अभिलाषा र यो व्यभिचारको पाप चाहिँ त्यो आगो जस्तै छ, एकदम विनाशकारी। हेर्नुहोस् त हितोपदेश छ अध्यायमा 27 र 28 पदहरू, के मानिसले आफ्नो छातीमा आगो राखेर पनि त्यसको लुगा नडढ्न सक्छ र के मानिस भुङ्रामाथि हिँडेर पनि त्यसका पावहरू नजल्न सक्छ र? यसको जवाफ हो, यसले नष्ट गर्छ, त्यसले मार्छ तपाईँलाई। शैतानले निल्ने एउटा तरिका यो हो, यसबाट अलग बस्नुहोस्। युसुफसँग चाहिँ बुद्धि थियो, यो व्यभिचारी स्त्रीबाट चाहिँ म अलग बस्नुपर्छ, बुद्धि थियो उसको। कहाँबाट पायो उसले यो बुद्धि? अब त भन्न सक्नुहुन्छ होला, परमप्रभुको भय ज्ञानको सुरु हो, परमप्रभुको भयद्वारा खराबीबाट अलग भइन्छ, पापलाई घृणा गर्न सकिन्छ, गरिन्छ। के तपाईँले परमप्रभुको भय मान्नुहुन्छ? मान्नुहुन्छ, म मान्छु भन्नुहुन्छ भने देखाउनुहोस्। कसरी देखाउनुहोस् भने खराबीबाट अलग भएर देखाउनुहोस्, किनभने त्यही नै हो परमप्रभुको भय मान्ने व्यक्ति। अनि जुन कुराहरूले तपाईँलाई परीक्षा गर्छ ती कुराहरूबाट अलग बस्नुहोस्। त्यसैले युसुफले चाहिँ एउटा आफ्नो बोलीद्वारा अस्वीकार गर्यो त्यो परीक्षामा, दोस्रो चाहिँ कामद्वारा। तर काममा पनि दुईवटा कुरा, एउटा चाहिँ ऊ पर बस्यो तर दोस्रो चाहिँ ऊ भाग्यो। परिस्थिति जब ज्यादै डरलाग्दो भएपछि ऊ भाग्यो भनेर हामीले पढ्यौँ अघि, बाहिर निस्क्यो। 39:11 त्यो पढेका थियौँ। अनि यो घटनाले चाहिँ दोस्रो तिमथी 2:22 ठ्याम्मै चित्रण गर्छ। दोस्रो तिमथी 2:22 हेरौँ, त्यसैले पुरानो नियम चाहिँ तस्बिरहरू हुन्, नयाँ नियम चाहिँ तस्बिरका शीर्षकहरू हुन् भन्ने गरिएको कुरा चाहिँ सही हो। यहाँ दोस्रो तिमथी 2:22 लेखेको छ, अनि जवानीका अभिलाषहरूदेखि भाग। अभिलाषा भनेको चाहिँ पापपूर्ण इच्छाहरू, त्यसबाट भाग भन्दैछ, हतार गर छिट्टो, त्यो आगो हो। अभिलाषा भन्नाले शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी, संसार। कुनै पनि कुरा जसले चाहिँ यो तिनवटा कुरालाई चाहिँ पोस्छ, शरीरको अभिलाषालाई पोस्ने, आँखाको अभिलाषालाई पोस्ने र घमण्डलाई पोस्ने कुरादेखि चाहिँ कुले लाम ठोक्नुहोस्, भाग्नुहोस्, नखेल्नुहोस्, आफ्नो ज्यान बचाउन भाग्नुहोस्। मानव एउटा डरलाग्दो पशुले तपाईँलाई खेदिरहेको छ, अनि वास्तवमा खेदिरहेको पनि छ, चारैतिर घुमि हेरिरहेको छ, गर्जने सिंह चाहिँ शैतान आफै। तपाईँ भागेन भने तपाईँलाई भेट्टाउँछ, निल्छ, तपाईँ भाग्नुहोस्। तर भाग्ने मात्र होइन, यहाँ भनेको छ केहीको पछि लाग्नु पनि पर्छ। यहाँ लेखेको छ अनि जवानीको अभिलाषहरूदेखि भाग, तर शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरूका साथमा धार्मिकता, विश्वास, प्रेम, शान्तिको पछि लाग। यो पछि लाग भन्ने शब्द पनि एकदम कडा छ, कुरुन्दा पछि लाग्न। एउटा पशुले चाहिँ आफ्नो शिकारलाई पछ्याउन गए जस्तै हो, तर यो असल कुराहरूको लागि एकदम जोसिलो हुनु, सब चिजबाट अलग 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 अलग, म पुरा अलग पन्था अभ्यास गर्छु, अब म पुरा होइन केही पनि छैन, अब म अलग भनेर हुँदैन। हृदय त त्यस्तो ठाउँ हो जो रित्तो रहनै सक्दैन, त्यहाँभित्र चाहिँ छिर्न थाल्छ, स्वाट्टै आउन थाल्छ। हृदयलाई चाहिँ भर्नुपर्छ असल कुराहरूले। म युवा छँदाखेरि चाहिँ रक सङ्गीतको नशा लागेको व्यक्ति थिएँ। सात क्लासदेखि मैले गिटार बजाउन सिकेँ अनि रक ब्यान्डमा बजाउन थालेँ, अनि मलाई यसको नशा लागेको थियो। प्रभुलाई पाएपछि चाहिँ अब मैले केही केही न केही गर्नु पर्यो, अनि मैले बुझेँ यो सिद्धान्त, अनि मैले पुरानो क्यासेटहरू फालेपछि के गरेँ भने भजन किताब एउटा किनेँ, अहिलेसम्म मसँग छ त्यो, लिभिङ हिम्स, अनि अहिले पनि हामी परिवारमा त्यसबाट गाउने गर्छौँ। त्यो प्यारो छ मेरो लागि त्यो पुस्तक। म युवा छँदा नयाँ विश्वासी छँदाखेरि त्यही पुस्तकको भजनहरूले मलाई यति मद्दत गर्यो, मेरो गिटार लिन्थेँ अनि बजाउँथेँ त्यो भजनहरू, अनि त्यसले चाहिँ मलाई के गरिरहेको थियो भने मेरो खराबबाट त अलग हुन खोज्दैछु, यहाँ अलग भएँ, तर मैले त्यसको सट्टामा चाहिँ असल कुरा राख्नु पर्थ्यो। यो प्रतिस्थापनको सिद्धान्त भन्न सकिन्छ यसलाई, प्रतिस्थापन। अनि त्यसैले खराब सङ्गीतकोलाई छोडेर असल सङ्गीत, खराब किताबहरूलाई फालेर असल किताबहरू, खराब कामहरू फालेर मात्र पुग्दैन, असल कामहरू पनि गर्नुपर्छ, व्यस्त हुनुपर्छ त्यसमा। अस्ति शनिबार सुनेको थियौँ डोरकासको बारेमा, जसले चाहिँ अरूलाई सहायता गर्नलाई चाहिँ एकदम लाभदायक कामहरू गरिरहेको थियो, के सिलाउँथ्यो, कोटहरू बनाउँथ्यो, अनि सहायता गर्थ्यो अरूलाई। अनि यस्ता असल कामहरू, सुसमाचारको काम, त्यसमा लाग्ने, प्रभुको सेवा गर्ने, अनि त्यो गरेपछि चाहिँ तपाईँलाई त्यो नचाहिँदो कुराको लागि फुर्सद हुँदैन, इच्छा पनि हुँदैन, घिन लाग्छ। अनि यो असल विश्वासीहरूको साथमा गर्ने भने चाहिँ यहाँ शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरूका साथमा चाहिँ यस्तो 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 गर्ने गर, धार्मिकता, विश्वास, प्रेम, शान्तिको पछि लाग। त्यसैले असल विश्वासीहरूलाई चाहिँ आफ्नो सबभन्दा घनिष्ठ मित्र बनाउने, बाइबलको बारेमा कुरा गर्ने, आफूले सिकेको कुरा बाँड्ने, सँगै प्रार्थना गर्ने, कुनै न कुनै फलदायी काम गर्ने, अरूलाई उन्नति गराउने काममा लागिरहने, अनि अर्काको कुरा नगर्ने, त्यो नचाहिँदो कुराहरू। हामीले चाहिँ यहाँ देख्यौँ कि युसुफले चाहिँ कसरी सामना गरे, बोलीद्वारा, कामद्वारा। अब अन्तमा चाहिँ हामी पाउँछौँ कि युसुफले धार्मिकताको निम्ति अडान लिएकोले दुःख भोग्नुपर्छ। 39 यो अन्तिम खण्ड पढ्नेछौँ आजको लागि, हाम्रो युवा सङ्गतिको लागि अन्तिम खण्ड 39:13-23। अब के भयो, अनि यस्तो भयो जब तिनले युसुफले आफ्नो लुगा तिनकै हातमा छोडेर बाहिर भागेको देखिन्, तब तिनले आफ्ना घरका मानिसहरूलाई बोलाएर तिनीहरूलाई यसो भनिन्, हेर हाम्रो ठट्टा गर्न उहाँले एउटा हिब्रू मानिसलाई हामी कहाँ ल्याउनु भएको छ, मसँग सुत्न त्यो म कहाँ भित्र आयो, तर मैले ठुलो स्वरले चिच्याएँ अनि यस्तो भयो। जब त्यसले मैले आफ्नो स्वर उचालेर कराएकी सुन्यो तब उसले आफ्नो लुगा मसित छोडेर भाग्यो र बाहिर निस्क्यो। अनि उनका मालिक घरमा नआउन्जेल तिनले उनको लुगा आफ्नै छेउमा राखी छोडिन्। अनि तिनले यसो भन्दै यिनलाई यी शब्दहरू नै भनिन्, यो हिब्रू दास जसलाई तपाईँले हामी कहाँ ल्याउनु भएको छ मेरो ठट्टा गर्न म कहाँ आयो। अनि यस्तो भयो, जब मैले आफ्नो स्वर उचालेर कराएँ तब त्यसले आफ्नो लुगा मसित छोडेर बाहिर भाग्यो। अनि यस्तो भयो, जब उनका मालिकले आफ्नी पत्नीका कुराहरू सुने जो तिनले यिनलाई यसो भन्दै भनिन्, तपाईँको दासले मसित यस प्रकारले व्यवहार गर्यो, तब यिनको रिस दन्क्यो। अनि युसुफका मालिकले उनलाई लगे र उनलाई झ्यालखानामा हालिदिए, त्यस ठाउँमा जहाँ राजाका कैदीहरू थुनिन्थे। अनि उनी त्यहाँ त्यस झ्यालखानामा रहे, तर परमप्रभु युसुफको साथमा हुनुहुन्थ्यो र उनीप्रति दया देखाउनु भयो। अनि उनलाई झ्यालखानाका हाकिमको दृष्टिमा कृपाको पात्र तुल्याउनु भयो। अनि झ्यालखानाका हाकिमले झ्यालखानामा भएका सबै कैदीहरूलाई युसुफको हातमा सुम्पे अनि तिनीहरूले त्यहाँ जे पनि गर्थे त्यो गर्नेवाला उनी नै हुन्थे। अनि झ्यालखानाका हाकिमले उनको हातमा सुम्पेको कुनै पनि कुरा हेर्दैनथे, किनभने परमप्रभु उनको साथमा हुनुहुन्थ्यो र उनले जे गर्थे त्यो काम परमप्रभुले सफल तुल्याइदिनुहुन्थ्यो। सुन्दर बयान पढ्यौँ है। त्यो मालिकनीले युसुफलाई खास प्रेम गर्दैनथ्यो, त्यो अभिलाषा थियो, एउटा खराब इच्छा थियो, पुरै स्वार्थी इच्छा थियो। युसुफको अलिकति पनि त्यसलाई वास्ता थिएन, खालि आफ्नो पापपूर्ण इच्छा, यो प्रतिबन्धित इच्छालाई चाहिँ तृप्त पार्न चाहन्थ्यो। तर युसुफले मानेन, अब उसको अभिलाषा पुरा भएन, उसले फसाउन सफल भएन। युसुफको अस्वीकार चाहिँ धर्ममय थियो, तर त्यो मालिकनीको लागि चाहिँ एकदम घृणास्पद थियो। हेर्नुहोस् त हितोपदेश 29 27 पदमा लेखेको छ, हितोपदेश 29:27 पद, न्याय प्रेमीहरूका निम्ति अन्यायी मान्छे घृणित ठहर्छ अनि दुष्ट मानिसका निम्ति सिधा चाल चल्ने मानिस घृणित ठहर्छ। अनि यो स्त्रीले चाहिँ अब बदला लिनेपट्टि लाग्छ, आफूले खोजेको कुरा नपाएकोले। अनि शैतानले यसरी नै काम गर्छ, विश्वासीलाई निराश बनाउन चाहिँ कष्टमा पुर्याउन खोज्छ। तर युसुफ चाहिँ कष्टमा पनि विश्वासयोग्य र सत्यवादी भइरहे धन्यवाद। त्यसपछि शैतानले नरम नरम परीक्षाहरू ल्याउन थाल्छ, तर युसुफ विश्वासयोग्य र सत्य भइरहे। अब त्यसमा सफल नभएपछि अब शैतानले चाहिँ झुटो आरोप ल्याउँछ, उसको एउटा नाम चाहिँ दियाबलोस हो, झुटो दोष लाउने भनेको दियाबलोस। जेलमा पुग्यो, तर परमेश्वरको असल योजना अगाडि बढिरहेको थियो। रोमी आठको अठाइसमा हामी पढ्छौँ, परमेश्वरलाई किनभने हामी जान्दछौँ अनि हामी जान्दछौँ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन् उनीहरूका निम्ति जो उहाँकै मनसाईअनुसार बोलाएका छन्। यहाँ के भनेको छ भने परमेश्वरको असल योजना चाहिँ कसको लागि हो, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति, साँचो विश्वासीहरूका निम्ति। युसुले परमेश्वरलाई प्रेम गर्थ्यो। अब तपाईँले चाहिँ संसारलाई प्रेम गर्नुहुन्छ भने चाहिँ तपाईँ परमेश्वरको के हो, शत्रु हो, परमेश्वरको प्रेम गर्ने व्यक्ति होइन। युसुफ चाहिँ परमेश्वरको मित्र थियो अनि परमेश्वरको मित्रहरूको लागि चाहिँ परमेश्वरले सबै कुरा मिलेर भलाइ गर्नुहुन्छ। युसुफ चाहिँ जेलमा पनि विश्वासयोग्य थियो, देख्नुभयो चरित्र भन्ने कुरा चाहिँ परिस्थितिले बदलिँदैन रहेछ, झन् त्यो चाहिँ बढ्दै जान्छ। खराब चरित्र हो भने खराब खराब खराब, अशुद्ध अझै अशुद्ध हुन्छ। पवित्र चाहिँ अझै पवित्र हुन्छ. प्रकाश 22:11 हेर्न सक्नुहुन्छ अर्को पालि. चरित्र चाहिँ झन् विकास हुन्छ. तपाईँ चाहिँ कुन खालको हुनुहुन्छ? युसुफलाई चाहिँ जेलमा पनि परमेश्वरले मानिसको दृष्टिमा निगाह दिनुभयो. सिक्छौँ हामीले परमेश्वरप्रति हामी वफादार भयौँ, उहाँमा विश्वासयोग्य भने परमेश्वरले मानिसहरूको सामु पनि हामीलाई चाहिँ निगाह दिनुहुन्छ. अनि जेल चाहिँ जुनसुकै जेल थिएन, यो झ्यालखाना चाहिँ राजाको कैदीहरू राख्ने झ्यालखाना थियो. भनेपछि सबभन्दा नराम्रो झ्यालखाना थियो. पोतिफरलाई बेसरी रिस उठेको थियो. सबभन्दा नराम्रोमा जागिदिन्छु भनेको त परमेश्वरको योजना त यस्तो रहेछ. राजाको झ्यालखानामा पुगेपछि त्यहाँबाट राजाको उपस्थितिमा पुर्याउनु पो रहेछ. किनभने 2 वर्ष चान्जुन बसेपछि युसुफ मिश्रको राष्ट्र प्रधानमन्त्री बन्छ. त्यो कसरी बने तपाईँ धेरै जसोलाई थाहा छ. परमेश्वरले सबै कुरा मिलेर भलाइ उत्पन्न गर्नुभयो. युसुफ परमेश्वरको डर मान्ने व्यक्ति थियो, विश्वासयोग्य थियो. उसको जीवनमा सङ्कष्ट पनि थियो, तर त्यो सङ्कष्ट त झन् उसलाई आदरको ठाउँमा ल्याउने पुर्याउने खुड्किलोहरू रहेछ, खुड्किलोहरू रहेछ. तपाईँको जीवनमा पनि सङ्कष्ट छ? तपाईँ विश्वासयोग्य हुँदाहुँदै पनि तपाईँलाई आइपरिरहेछ खुड्किलो, सम्झिनुहोस्. तपाईँलाई परमेश्वरले माथि 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 लानुहुन्छ. नम्र हुनुहोस्, माथि उचाल्नुहुन्छ. तपाईँले अब के रोज्नुहुन्छ? धार्मिकताको निम्ति दुःख भोग्न रोज्ने कि थोरै समयको लागि पापको मोज मजा रोज्ने? परमेश्वरले चाहिँ तपाईँलाई रोज्न दिनुभएको छ. एकातिर जीवनको मार्ग छ, अर्कोतिर चाहिँ मृत्युको मार्ग छ. अन्तमा म यो भन्छु, 21 वर्षको उमेरमा म एउटा नयाँ क्रिस्चियन थिएँ. 20 वर्षको उमेरमा प्रभुलाई पाएको हुँ. अनि लगभग 1 वर्षपछि मात्र मैले आफ्नो सम्पूर्ण जीवन चाहिँ प्रभुलाई समर्पण गरेको हुँ. मैले के भने ठ्याक्कै यो शब्दहरू त थिएन होला, तर मेरो हृदय मा यस्तो थियो, प्रभु अब म चाहिँ तपाईँसँग झगडा गर्दिनँ. किनभने म केही समय चाहिँ यो सङ्घर्षमै बिताइरहे परमेश्वरसँगै. म एकातिर परमेश्वरलाई खुसी पार्न चाहन्थेँ, नचाहेको होइन, तर अर्कोतिर म चाहिँ आफ्नो इच्छा पनि पुरा भएको चाहन्थेँ. मेरो जीवनमा चाहिँ मेरो पुरानो जीवनको केही कुराहरू थियो जुन चाहिँ मैले समर्पण गरेको थिएन, क्रुसमा टाँगियो भनेर मैले चाहिँ त्यसरी हेरेको थिएन. एक दिन आयो अनि मैले चाहिँ यो गरेँ. मलाई याद छ त्यो दिन, मिति त होइन, तर कुन ठाउँमा थिएँ, कुन कुनामा थिएँ अनि कसरी घुँडा टेक्दै थिएँ मलाई याद छ त्यो. अनि त्यसपछि चाँडै नै मैले चाहिँ मसँग भएको ती सबै कुराहरू फ्याँकिदिएँ जुन कुराहरूले मलाई चाहिँ त्यो पुरानो जीवनको मलाई सम्झना ल्याउन सक्थ्यो. मेरो फोटो एल्बम फाल्दै, मेरो सङ्गीतको क्यासेटहरू फाल्दै, मेरो पुरानो चिठीहरू फाल्दै, अनि मैले पाएको उपहारहरूको वस्तुहरू पनि फाल्दै. यदि त्यसले मलाई पुरानो जीवनको मलाई सम्झना गराउँछ भने म राख्दिनँ. अब मलाई त डर लाग्यो यी कुराहरूदेखि त, किन मैले अब थाहा पाउन थालेँ कि म कति कमजोर रहेछु. अब म चाहिँ परमेश्वरसँग हिँड्न चाहेँ, उहाँलाई अब पुरै खुसी पार्न चाहेँ, अनि मेरो पुरानो जीवनको कुनै कुराले पनि मलाई चाहिँ बाधा दिएको चाहिँ म चाहिनँ. म सोध्न चाहन्छु तपाईँले फाल्नुपर्ने कुरा के छ? फोहोरलाई चाहिँ लुकाएर नराख्नुहोस्, एक दिन त्यो गनाउनेछ ढिलो चाँडो. हङकङमा एउटा मेरो साथी छ, खगेन्द्र गुरुङ, सुसमाचार सुन्दैछ यी दिनहरूमा. 30 वर्षभन्दा बढी भइसक्यो मैले भेटेको छैन उसलाई, तर हामी फोनमा कुरा गरिरहेछौँ र राम्रो मण्डलीमा जाँदैछ. तर सुरुतिर कुरा गर्दाखेरि उसले भनेको थियो, प्रदेश यो मूर्तिहरू के गर, अनि के गरिरहेछ त तिमीले ती मूर्तिहरू भने. मेरो बाकसभित्र राखेको छु, खाटमुनि छ. अब म सोध्न चाहन्छु, बाकसभित्र के राख्नु भएको छ? किनभने बाकसभित्र छ भने त त्यो फेरि खोल्न सकिन्छ, फेरि निकाल्न सकिन्छ। त्यसलाई हुर्याइदियो भने त त्यो गयो, फालिदियो भने छ त्यो गर्नै पर्छ प्रियहरू। अनि युसुफका परमेश्वरले तपाईँलाई आशिष दिनुहोस्। प्रार्थना गर्नुहोस्।